کورٹ 26 ستمبر سیروین کے ساتھ عمر آفریدی کا سلام۔ بھارتی سپریم کورٹ نے متنازع شناختی کارڈ کی اسکیم آدھار کو آئین کے مطابق قرار دیا، مگر کچھ معاملات اس سے مستثنا ہوں گے۔
کوئی نجی کمپنی آدھار کارڈ کسی بھی چیز کے لیے نہیں مانگ سکتی، کوئی بینک نہیں مانگ سکتا، کوئی موبائل کمپنی نہیں مانگ سکتی، کوئی اسکول نہیں مانگ سکتا۔
تفصیل خبروں کے بعد۔
یہ بی بی سی اردو سروس ہے، نازش ظفر سے خبریں سنیے۔ انڈیا کی سپریم کورٹ نے فیصلہ دیا ہے کہ ملک میں بائیو میٹرک آدھار کارڈ کے حوالے سے متنازع قانون آئین کے دائرے میں ہے اور اس سے فرد کے پرائیویسی کے حق کی خلاف ورزی نہیں ہو رہی۔ تفصیل عبداللہ فاروقی سے۔
عدالت نے اپنے فیصلے میں آدھار اسکیم کو آئینی طور پر درست قرار دیتے ہوئے اس کا دائرہ کار محدود کر دیا ہے۔ آدھار کارڈ اب بینک اکاؤنٹ، موبائل کنیکشن اور بچوں کے اسکول میں داخلے کے لیے درکار نہیں ہوگا۔ خیال رہے کہ آدھار اسکیم کے ذریعے شہریوں کے لیے ایک منفرد شناختی نمبر وضع کیا گیا ہے، جو سرکاری فلاحی اسکیموں تک رسائی اور ٹیکس ادائیگی کے لیے ضروری قرار دیا گیا تھا۔ بایو میٹرک آدھار اسکیم پر اعتراض کیا جاتا رہا ہے کہ اس سے شہریوں کی نجی معلومات کا حصول آسان بنا کر انہیں غیر محفوظ کر دیا گیا ہے۔
پاکستان کی سپریم کورٹ نے ملک بھر سے مبینہ طور پر جبری طور پر لاپتہ ہونے والے افراد کے مقدمات کی سماعت کے لیے عدالت عظمیٰ کے دو ججز پر مشتمل ایک بینچ تشکیل دیا ہے۔ تفصیل حسن بلال سے۔
جسٹس منظور ملک اور جسٹس سردار طارق پر مشتمل بینچ مقدمات کی سماعت کے علاوہ جبری طور پر لاپتہ افراد کی بازیابی کے لیے بنائے گئے کمیشن کی کارکردگی پر بھی نظر رکھے گا۔ چیف جسٹس میاں ثاقب نثار کی سربراہی میں سپریم کورٹ کے تین رکنی بینچ نے حکم میں کہا ہے کہ بریگیڈیئر اور ایڈیشنل آئی جی کے رینک کے افسران اس خصوصی بینچ اور کمیشن کے سامنے پیش ہوں گے۔ چیف جسٹس نے جبری طور پر لاپتہ افراد کے معاملے پر ایک اجلاس بھی طلب کیا ہے، جس میں فوج کے خفیہ اداروں آئی ایس آئی اور ملٹری انٹیلیجنس کے سربراہان کے علاوہ تمام صوبوں کی پولیس کے سربراہان بھی شریک ہوں گے۔
تحریک انصاف کی وفاقی حکومت نے ریڈیو پاکستان کے ہیڈ کوارٹرز کی عمارت کو لیز کرنے کے فیصلے کو ملازمین کے احتجاج کے بعد واپس لے لیا ہے۔ تفصیل ہارون رشید سے۔
وفاقی حکومت نے گزشتہ دنوں ریڈیو پاکستان کے اسلام آباد میں ہیڈ کوارٹرز کی عمارت کو لیز پر دینے کے لیے تجاویز طلب کی تھیں، جس کے بعد اس کے ملازمین نے احتجاج شروع کر دیا تھا۔ ان کا موقف تھا کہ ریڈیو کے موجودہ ملازمین اور دفاتر کو ریڈیو اکیڈمی میں منتقل کرنے کی گنجائش ہی نہیں ہے۔ آج بھی ملازمین کا پارلیمان کے باہر دھرنا جاری رہا، جس میں انہوں نے وفاقی وزیر اطلاعات فواد چوہدری اور ڈائریکٹر جنرل ریڈیو پاکستان کے خلاف نعرہ بازی کی۔ حکومت کا کہنا ہے کہ عمارت کو کرائے پر دے کر وہ آمدن کا بندوبست کرنا چاہتی ہے تاکہ اپنے اخراجات پورے کر سکے۔
امریکہ کی سلامتی کونسل کے مشیر جان بولٹن نے ایران کی حکومت کو خبردار کیا ہے کہ اگر انہوں نے امریکہ، اس کے شہریوں یا اس کے اتحادیوں کو نقصان پہنچانے کی کوشش کی تو انہیں اس کی بدترین قیمت چکانی ہوگی۔ جان بولٹن منگل کو نیو یارک میں ہونے والے ایران مخالف اجلاس میں بات کر رہے تھے۔ اس سے قبل امریکہ کے صدر ڈونلڈ ٹرمپ نے ایران پر الزام لگایا تھا کہ وہ مشرق وسطی میں تباہی، موت اور افراتفری کے بیچ بو رہا ہے، جس پر ایران کے صدر حسن روحانی نے امریکی رویے کو جارحیت قرار دے کر اس پر سخت تنقید کی تھی۔ ادھر صدر ٹرمپ اقوام متحدہ کی سیکیورٹی کونسل کے اجلاس کی صدارت کر رہے ہیں، جس میں وہ ایران پر بات کریں گے۔ بنگلہ دیش کی وزیراعظم شیخ حسینہ واجد نے کہا ہے کہ روہنگیا پناہ گزینوں کو اب مزید بنگلہ دیش میں رہنے کی اجازت نہیں دی جا سکتی کیونکہ وہاں اب گنجائش نہیں ہے۔ تفصیل طاہر عمران سے۔
بنگلہ دیش میں 7 لاکھ روہنگیا مسلمان کم گنجائش والے پناہ گزین کیمپوں میں رہ رہے ہیں، اور شیخ حسینہ واجد کا کہنا ہے کہ ان کے لیے مستقل عمارتیں بنانا قابل قبول نہیں ہے۔ انہوں نے میانمار کی حکومت پر الزام لگایا ہے کہ وہ روہنگیا مسلمانوں کی واپسی کے سلسلے میں ہیلوں سے کام لے رہی ہے۔ خیال رہے کہ میانمار میں فوجی کارروائی کے بعد سے لاکھوں کی تعداد میں روہنگیا مسلمانوں نے بنگلہ دیش میں پناہ لے رکھی ہے۔
سعودی فرمانروا شاہ سلیمان نے سعودی عرب کے مقدس شہروں مکہ اور مدینہ کے درمیان تیز ترین ٹرین سروس کا افتتاح کیا ہے، جس کے بعد 450 کلومیٹر کا سفر 300 کلومیٹر فی گھنٹہ کی رفتار سے طے ہوگا۔ تفصیل حمیرا کمل سے۔
جدہ سے ہوتے ہوئے مکہ سے مدینہ کو جانے والی حرمین ایکسپریس لائن میں 35 ٹرینیں شامل ہیں۔ حکام کا کہنا ہے کہ ان میں 6 کروڑ افراد سالانہ سفر کریں گے، اور اس کا مقصد حاجیوں اور عمرے کے لیے آنے والے افراد کو ٹریفک کی بہتر سہولیات فراہم کرنا ہے۔ اس ٹرین کا باضابطہ آغاز آئندہ پیر سے شروع ہو جائے گا۔ حج اور عمرے کے دوران مسلمان مکہ اور مدینہ کے درمیان بس کے ذریعے سفر کرتے ہیں، جس میں 6 گھنٹے لگ جاتے ہیں، لیکن اب یہی سفر صرف 2 گھنٹوں میں طے ہو جائے گا۔
انڈیا میں محکمہ جنگلات کے حکام کا کہنا ہے کہ گزشتہ دو ہفتوں میں مغربی ریاست گجرات میں 11 ایشیائی شیروں کی غیر معمولی ہلاکت کی تفتیش کی جا رہی ہے. ابھی تک یہ واضح نہیں ہوا کہ شیر کیسے ہلاک ہوئے, تاہم حکام کو شک ہے کہ شیروں کے مختلف گروہوں نے آپس میں علاقے پر اجارہ داری کے معاملے پر لڑائی کی, جس کے نتیجے میں اتنی ہلاکتیں واقع ہوئی. خیال رہے کہ 2008 میں ایشیائی شیروں کو نسل ختم ہونے کے شدید خطرے سے دو چار جانوروں کی فہرست سے نکال دیا گیا تھا. یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے ہیں.
ہمارے نامہ نگار کریا کریا گاؤں گاؤں
کے رشتہ داروں نے ریمیار خان میں لاشوں کے ہمراہ احتجاج بھی کیا. محمد کاظم بی بی سی کوئٹہ.
جتنا کہ وہ پہلے تھا. شمائلہ جعفری بی بی سی نکیال سیکٹر لائن آف کنٹرول.
لیکن اس بارے میں فوجی حکام نے کوئی تفصیل جاری نہیں کی. عزیز اللہ خان بی بی سی پشاور.
باخبر رہنے کے لیے سیر بین سنا کیجیے.
حالات حاضرہ کا پروگرام سیر بین آپ بی بی سی کی اردو نشریات میں سن رہے ہیں. ابو ظہبی میں پاکستان اور بنگلہ دیش کا میچ جاری ہے. تفصیل کے لیے آپ کو براہ راست ابو ظہبی لے چلیں گے. اس کے علاوہ دوسرے موضوعات بھی پروگرام میں شامل ہیں, مگر پہلے سیربین کا بڑا موضوع. جیسا کہ آپ نے خبروں میں سنا کہ بھارتی سپریم کورٹ نے ڈیجیٹل شناختی کارڈ جاری کرنے کی متنازع اسکیم آدھار کو آئین کے مطابق قرار دیا ہے. تاہم ساتھ ہی بہت سے کاموں یا سروسز کے حصول کو آدھار کارڈ کی شرط سے مستثنی قرار دیا ہے. اس اسکیم کے تحت ہر شہری کو اس کی انگلیوں کے نشان اور آنکھوں کی تصویر حاصل کرنے کے بعد ایک انفرادی نمبر جاری کیا جاتا ہے. عدالت نے فرد کی ذاتی معلومات کو محفوظ بنانے کے لیے نیا قانون بنانے کا بھی حکم دیا ہے. تفصیل کے ساتھ دلی سے نامہ نگار سہیل حلیم.
آدھار کارڈ کی اسکیم کانگریس کی حکومت نے شروع کی تھی, اور پہلے اس کا بنیادی مقصد صرف فلاحی اسکیموں کے نفاذ کو بہتر بنانا تھا. کوشش یہ تھی کہ ہر شخص کا ایک انفرادی نمبر ہو اور اسے ہی فلاحی اسکیموں کا براہ راست فائدہ پہنچے اور بیچ میں کوئی نہ ہو, تاکہ بدعنوانی کی گنجائش ختم ہو جائے. پھر بی جے پی کی حکومت نے آدھار کے استعمال کا دائرہ بڑھانا شروع کر دیا. فون کا سم کارڈ لینے سے بینک میں کھاتہ کھولنے تک ہر کام کے لیے آدھار کی ضرورت پڑنے لگی. لیکن بہت سے لوگوں کا خیال تھا کہ حکومت جو ڈیٹا اکٹھا کر رہی ہے وہ محفوظ نہیں ہے اور اسے شہریوں کے خلاف استعمال کیا جا سکتا ہے, اور یہ لڑائی سپریم کورٹ میں پہنچ گئی. سوال یہ تھا کہ کیا آدھار سے رائٹ ٹو پرائیویسی کی خلاف ورزی ہوتی ہے؟ عدالت کی 5 رکنی بینچ نے آج کہا کہ آدھار کا قانون آئین کے منافی نہیں ہے. سینئر وکیل پرشانت بھوشن.
ویسے تو پورے ایکٹ کو انکانسٹیٹیوشنل نہیں بولا ہے, لیکن یہ بول دیا ہے کہ پہلی بات تو کوئی نجی کمپنی آدھار کارڈ کسی بھی چیز کے لیے نہیں مانگ سکتی, کوئی بینک نہیں مانگ سکتا, کوئی موبائل کمپنی نہیں مانگ سکتی, کوئی ایئر لائن نہیں مانگ سکتی, کوئی اسکول نہیں مانگ سکتا. آدھار کارڈ صرف سرکاری اسکیمز جس میں کہ کوئی سبسڈی دی جاتی ہے اسی میں مانگا جا سکتا ہے, اور اس میں بھی کسی بھی ویکتی کا اگر بائیو میٹرک آئیڈینٹیفیکیشن فیل کرتا ہے تو صرف اس آدھار پر اس کو اس کا جو انٹائٹلمنٹ ہے اسکیم میں وہ ڈینائی نہیں کیا جا سکتا.
آدھار کارڈ پر معاشرے میں رائے تقسیم تھی, اور اس کی جھلک 5 رکنی بینچ کے فیصلے میں بھی نظر آئی. 4 جج حق میں اور 1 خلاف. حکومت اور عرضی گزار دونوں ہی کامیابی کا دعویٰ کر رہے ہیں. بی جے پی نے کہا کہ یہ وزیراعظم نریندر مودی کی غریب نواز حکومت کے لیے بڑی کامیابی ہے.
It's a historic judgment. پرانی یوجناؤں میں جو 90,000 کروڑ روپیہ بچ رہا ہے آدھار کے استعمال کے بعد, تو اس سے سرکاری تنتر کو, کیندر سرکار کو اور راجیہ سرکاروں کو طاقت ملی ہے کہ ہم اس دیش کے غریب کی زیادہ سیوا کر پائیں.
لیکن کانگریس نے کہا کہ عدالت عظمیٰ نے بی جے پی کے منہ پر تماچا مارا ہے.
یہ آدھار ایکٹ نہیں بنا, یہ سرکاری ادھیکار ایکٹ بن گیا. یہ آدھار ایکٹ نہیں بنا, یہ نجی کمپنیوں کا ادھیکار ایکٹ بن گیا, جس کو سپریم کورٹ نے نرادھار کہلایا. اگر ہماری بات مان لیتے تو آج سینکڑوں لوگوں کا جو پرائیویٹ ڈیٹا ہے, بائیو میٹرک ڈیٹا ہے, سینکڑوں نہیں لاکھوں, لاکھوں بھی نہیں, کروڑوں لوگوں کا, जो डेटा है निजी कंपनियों के पास नहीं जाता।
सुप्रीम कोर्ट ने यह भी कहा कि प्राइवेट कंपनियों को ये डेटा फराहम नहीं किया जा सकता और न ही हुकूमत इसे कौमी सलामती के नाम पर किसी को दे सकती है। तहसीन पूनावाला आधार के खिलाफ चलाई जाने वाली मुहिम में शरीक थे।
मुझे लगता है आज हिंदुस्तान जीता है, हमारा मुल्क जीता है, बहुत ही ऐतिहासिक, बहुत ही अच्छा फैसला है। और अहम बात है, जो निजी कंपनीज है उनके पास आपका आधार कार्ड और आपका बायोडेटा नहीं जाएगा, बायोमेट्रिक्स नहीं जाएगा, ये बहुत ही अहम फैसला है। दूसरी चीज़, जो सरकार है वो आप जो हुकूमत है वो आपका जो इन्फॉर्मेशन इसे मिसयूज़ नहीं कर सकती, ये अब आगे नहीं दे सकती, खास करके राष्ट्रीय सुरक्षा जैसे वेग प्रावधान के तहत। इसमें माननीय सुप्रीम कोर्ट ने कहा एक जज डिसाइड करेगा और एक हाई रैंकिंग पुलिस ऑफिसर, तो जो सरकार है हुकूमत है उनका इस पर जो कंट्रोल है कम हो गया और जो आपके बायोमेट्रिक्स है 6 साल में डिस्ट्रॉय करना कंपलसरी कर दिया है।
सुप्रीम कोर्ट ने कहा कि इन खदशात में दम नहीं है कि इस डेटा को हुकूमत शहरियों पर निगाह रखने के लिए इस्तेमाल कर सकती है, लेकिन उसे जल्द से जल्द डेटा के तहफ्फुज के लिए एक नया कानून वजा करना चाहिए। लेकिन इस सब के बावजूद दिलचस्प बात यह है कि आधार की ज़रूरत गरीबों को भी पड़ेगी और अमीरों को भी। गरीबों को इसलिए कि वो आसानी से फलाही स्कीमों से फ़ायदा उठा सकें और अमीरों को इसलिए कि वो टैक्स रिटर्न फाइल कर सकें। सुहेल हलीम, BBC, दिल्ली।
आधार कार्ड स्कीम के खिलाफ अदालत का दरवाज़ा खटखटाने वाले एक दरख्वास्त गुजार से बेंगलोर में सहाफ़ी इमरान कुरैशी ने बात की। मैंने इमरान कुरैशी से पूछा कि ये दरख्वास्त गुजार कौन हैं और सुप्रीम कोर्ट के फैसले पर अब क्या कहते हैं।
जी, इसमें पहले पिटिशनर जो हैं उनका नाम है जस्टिस K.S. पुट्टस्वामी। जस्टिस K.S. पुट्टस्वामी कर्नाटका के हाई कोर्ट के एक रिटायर्ड जज हैं, जो बाद में सेंट्रल एडमिनिस्ट्रेटिव ट्राइब्यूनल के मेंबर भी थे केंद्र सरकार में, सेंट्रल गवर्नमेंट में, और अभी अभी उनकी उम्र है 92 साल। तो करीब 2012 में उन्होंने ये पिटिशन फाइल की थी पब्लिक इंटरेस्ट लिटिगेशन के तौर, और आज तक वो सुप्रीम कोर्ट में प्रेजेंट नहीं थे आर्ग्यू करने के लिए या उनकी जो भी करने बात पेश करने के लिए, मगर दूसरे लॉयर्स जो भी थे, बहुत वरिष्ठ सीनियर लॉयर्स जो थे सुप्रीम कोर्ट के, उन्होंने आर्ग्यू किया इस केस में।
अच्छा, आपकी इनसे बात हुई है पिटिशनर से जब फैसला आया है सुप्रीम कोर्ट का आज आधार कार्ड के मामले में, तो क्या कहना था इनका?
जी, वो बहुत ही एहतियाती से बात करते हैं, और उन्होंने जब तक जब हमारी बात हुई जो जजमेंट की कॉपी हमें आई थी हमें मिली नहीं थी, उनको भी नहीं मिली थी, तो जजमेंट के बारे में खास वो कुछ नहीं कहना चाह रहे थे। उनका ये था कि वो मुझे जो भी सुनाई दिया है टेलीविजन चैनल्स पे, उससे ये लगता है कि एक निष्पक्ष और उचित वो है, मतलब फेयर एंड रीजनेबल जजमेंट है, मगर उससे ज्यादा वो कुछ कहना नहीं चाह रहे थे क्योंकि वो जजमेंट की कॉपी नहीं पढ़े थे।
अच्छा, आपने कहा कि वो एक बहुत मोहतात इंसान हैं और उन्होंने जो टीवी पर देखा उन्होंने कहा कि उसके मुताबिक ये एक मुनसिफाना फैसला है। ये बताइए कि उनको इस आधार कार्ड के खिलाफ जाने की ज़रूरत क्यों उन्होंने महसूस की कि वो सुप्रीम कोर्ट में जाएं और इसके खिलाफ नालिश करें, मुकदमा करें?
ये आधार कार्ड का मामला शुरू हुआ पिछले पुरानी जो कांग्रेस की UPA सरकार थी उस समय। आधार कार्ड इसलिए लाया गया था क्योंकि जो स्कॉलरशिप्स या ओल्ड एज पेंशन होते हैं, जो गरीबों के लिए जो सोशल वेलफेयर स्कीम्स हैं, उसमें भी उनको गरीबों को जो जाना था सरकार जो देना चाहती थी वो नहीं जाता था, खासकर पेंशन को मामले में। स्कॉलरशिप पोस्टमैन ला के देता था मगर उसमें उसके बीच में कोई ना कोई कुछ उसमें कुछ काट के पैसे स्टूडेंट्स को मिलते थे, या ओल्ड एज पेंशन थी बुजुर्ग लोगों को जो पेंशन जाती है उसमें भी थोड़ा कम पैसा मिलता था। तो इससे डायरेक्ट ट्रांसफर करने के लिए आपके बैंक अकाउंट को और बैंक अकाउंट खुलवाने के लिए लोगों से ये आधार कार्ड का सिस्टम लाया गया, मगर वो इंप्लीमेंट नहीं हुआ कांग्रेस सरकार के जब कांग्रेस सरकार थी, वो इंप्लीमेंट हुआ नरेंद्र मोदी की सरकार जब सत्ता में आई। तो जब ये ऑर्डर ये पहले जब एग्जीक्यूटिव ऑर्डर रिलीज किए इशू किए थे केंद्र सरकार UPA कांग्रेस की सरकार, तो उस आधार पे एग्जीक्यूटिव ऑर्डर को उन्होंने जस्टिस पुट्टस्वामी ने सुप्रीम कोर्ट गए और उस पर सवाल उठाया कि एग्जीक्यूटिव ऑर्डर के आधार पे आप कैसे लोगों की आम जनता की फिंगरप्रिंट ले सकते हैं। वो वहाँ से सिलसिला वहाँ से शुरू हुआ।
और ये बताइए कि आपकी क्या माहिरीन से बात हुई है या आम लोग इस पर किस तरह का रिएक्शन, किस तरह का रद्दअमल जाहिर कर रहे हैं? बेंगलोर से ये थे सहाफ़ी इमरान कुरैशी। और आधार कार्ड स्कीम की मुखालफत करने वालों में माहिर माशियात रितिका खेड़ा भी थीं। मैंने सबसे पहले उनसे पूछा कि आधार कार्ड पर उनका बुनियादी एतराज़ था क्या।
मेरे लिए दो चीज़ें हैं आधार प्रोजेक्ट में जो आपत्तिजनक हैं, जिससे हमें नाराज़गी है या जो हमारा विरोध है। पहला तो ये कि जो राइट टू प्राइवेसी है उस पर ये एक तरह से अटैक है कि सरकार जो यहाँ पर है वो चाह रही है कि हम हर एक चीज में, जहाँ चाहे आप स्कूल में बच्चे को भेज रहे हैं या उसको स्कूल में वजीफा मिल रहा है या कॉलेज जाते हैं या बैंक में या मोबाइल के लिए या सरकार की तरफ से गरीबों को जो सहूलियतें हैं, चाहे सस्ता अनाज हो, राशन हो या उन्हें जो पेंशन मिल रही है, उन सब चीजों में सरकार चाह रही थी कि आधार नंबर आपका लिंक हो जाए। इससे ये होता है कि सरकार जो सरकार है उन वो ये कर सकते हैं कि हमारी पूरी जिंदगी के बारे में हर कुछ जान सकते हैं। तो एक डेमोक्रेसी में इस तरह से सरकार के हाथ मजबूत करना वो मेरे ख्याल से डेमोक्रेसी को कमजोर करता है। दूसरी तरफ हमने ये भी देखा कि पहले जब ये जो प्रोग्राम है इस सरकार ने नहीं, पिछली सरकार ने शुरू किया था और तब और अभी भी एक्चुअली ये हमेशा कहते हैं कि गरीबों का इससे बड़ा फायदा हो रहा है, सरकारी प्रोग्राम्स में जो चोरी होती थी वो सारी रुक गई है या कम हो गई है। एक्चुअली इस बात में कोई दम नहीं है। हमने जो जहाँ तक देखा है कि इसके फायदे कोई खास है नहीं और दूसरी तरफ लोगों को नुकसान जरूर हो रहा है। अभी तक हमने जो हिंदी अखबारों में और अंग्रेजी अखबारों में गूगल सर्च के थ्रू देखा है तो 25 लोग ऐसे मर गए हैं जिनको सरकार की तरफ से किसी ना किसी तरह की सहूलियत मिल रही थी और वो इस वजह से रुक गए क्योंकि वो आधार में कुछ गड़बड़ी आ गई।
लेकिन लेकिन इंडिया के जो वजीरे खजाना हैं, फाइनेंस मिनिस्टर हैं अरुण जेटली जी, उन्होंने तो कहा है कि इससे 90,000 करोड़ रुपए का फायदा हुआ है।
हाँ नहीं, वो बिल्कुल हम उस ये जो नंबर सरकार बार बार सुनाती है हम उससे बिल्कुल सहमत नहीं है। इनफैक्ट अगर आप खुद देखें पार्लियामेंट में, लोकसभा में पिछले महीने उन्होंने खुद जवाब दिया है कि जो एक प्रोग्राम जहां पर बहुत ये बचत बता रहे हैं कि बहुत सारे पैसे बच गए हैं, उसमें उन्होंने बताया कि जो कार्ड हमने काट दिए थे उनका आधार से कोई लेना देना नहीं था, वो किसी और वजह से ही कटे हैं। और उसमें ये भी सवाल पूछा गया था कि क्या आधार की वजह से कितना पैसा बचा है, तो उन्होंने कहा जब कार्ड ही आधार की वजह से नहीं कटे तो पैसा बचाने की कौन सी, मतलब वो सवाल ही नहीं खड़ा होता।
अच्छा, अब सुप्रीम कोर्ट का फैसला आया है और उसमें जो आपका बुनियादी एतराज़ जिसका आपने जिक्र किया कि लोगों की प्राइवेसी या जो ज़ाती मालूमात हैं उस तक सरकार की हुकूमत की रसाई हो जाती और वो देख सकती कि कौन कहाँ जा रहा है, क्या कर रहा है, किससे मिल रहा है वगैरह वगैरह, लेकिन उस पर तो सुप्रीम कोर्ट ने अब रोक लगा दी है ना, तो अब आप मुतमईन हैं इस फैसले से?
नहीं, अभी हम जो 5 जज थे उनमें से एक जज हैं जिन्होंने हमारे मन की बात पूरी तरह से रखी है, लेकिन दुख की बात है, अफसोस की बात ये है कि वो माइनॉरिटी में है, जस्टिस चंद्रचूड़, उन्होंने कहा है कि ये अनकॉन्स्टिट्यूशनल है। जो हमें हाथ लगा है वो भी अहम है, मैं ये नहीं कह रही कि उसमें कुछ है नहीं। तो दो तरह के खतरे हैं, एक तो ये कि सरकार हमसे क्या मांग सकती है और कब मांग सकती है, तो वो सेक्शन 7 जो है वो तो रहेगा, तो सरकार अभी भी काफी जगह मांग सकती है। रोक सिर्फ बच्चों के लिए लगी है कि बच्चों की जो दाखिले हैं या वो सब हैं उसमें आप नहीं मांग सकते।
नहीं, लेकिन बैंक अकाउंट तो बैंक अकाउंट तो बच्चों के नहीं होते हैं।
नहीं, मैं बता दूं, सेक्शन 57 को जजों ने स्ट्राइक डाउन कर दिया है और वो एक राहत का मामला है। लेकिन सेक्शन 57 जो है वो ज्यादातर निजी कंपनियों प्राइवेट कंपनीज पर लागू है, तो ये भी एक बहुत बड़ी चीज है कि अगर प्राइवेट कंपनियां हमसे अब नहीं मांग सकती, वो भी हमारे लिए एक बचाव का जरिया है, तो कम से कम उनकी तानाशाही से तो बच जाएंगे।
लेकिन सुप्रीम कोर्ट ने ये भी तो हुक्म दिया है ना कि डेटा प्रोटेक्शन के लिए या जो जाती मालूमात हैं उनको महफूज बनाने के लिए एक अलग से कानून बनाया जाए।
जी,
तो आप उससे
हमारे हिसाब से उस कानून की वैसे भी जरूरत है देश में, चाहे आधार होता या ना होता। आजकल जिस तरह के हम दुनिया में रह रहे हैं, जिस तरह से सारा कुछ डिजिटाइज हो रहा है, तो डेटा प्रोटेक्शन वाला कानून का होना बहुत जरूरी है। लेकिन मेरा ये मानना है, मेरी ये राय है कि उस कानून के आने से भी फिर भी आपको आधार का जो जिस तरह से आज उन्होंने कहा है चल सकता है, हमारे हिसाब से फिर भी वो खतरा जारी रहेगा। और गरीबों के लिए जो बहुत ज्यादा पढ़े लिखे लोग नहीं है, उस तरह के लोगों के लिए उन डेटा प्रोटेक्शन कानूनों की कितना एक्चुअली उनकी जिंदगी में फर्क आएगा उसकी वजह से, वो भी एक सवाल है।
वो तो ठीक है, लेकिन अगर गरीब लोगों तक जो हुकूमत की तरफ से उनको जो पैसे जाते हैं, चाहे वो कोई मदद उनको मिलती है या उनकी पेंशन है या इस तरह की दूसरी चीजें, अगर वो उनको डायरेक्ट बराह रास्त मिलती हैं तो ये तो अच्छी बात है, ना कि उसमें कोई बीच में तीसरा आदमी पड़े। और हुकूमत का मकसद यही था कि आधार कार्ड से बराह रास्त लोगों को फायदा पहुंचे जो उसके मुस्तहिक हैं, जो डिजर्व करते हैं।
देखिए, अगर आपको पैसा लोगों तक सीधा पहुंचाना है तो उसके लिए आपको बैंकों की जरूरत है ना, और बैंक और बैंक अकाउंट इंडिया में पहले से है। आधार का जब किसी को नाम भी नहीं पता था, इसका कोई वो आइडिया ही नहीं था।
लेकिन लेकिन रितिका जी, उसके बारे में तो ये कहते थे ना कि बीच में लोग पढ़ के बहुत सारे पैसे चोरी कर लेते थे, खा जाते थे, वो उन तक पहुंचता ही नहीं था।
नहीं, पर अगर मेरे बैंक अकाउंट में पैसा आ रहा है तो आप कैसे मेरे पैसे पे हाथ मार सकते हैं? और अगर आप किसी ना किसी तरह से हाथ मार रहे थे मेरे बैंक अकाउंट पे, तो वो आधार के आने के बाद भी आप मार लोगे। तो जो असली प्रोटेक्शन है वो ये है कि मेरा पैसा जब बैंक अकाउंट में आता है तो मैं ही उस अकाउंट को ऑपरेट कर सकती हूँ, आप नहीं ऑपरेट कर सकते। और अगर आप दादागिरी गुंडागिरी करके मेरे से पैसा हथिया रहे थे, तो उसमें आधार के आने से कोई मुझे प्रोटेक्शन नहीं मिल रही है।
दिल्ली से ये थी माहिर माशियात रितिका खेड़ा, जो आधार कार्ड स्कीम के खिलाफ थी। और सुप्रीम कोर्ट के इस फैसले के बारे में आम लोगों के क्या तासुरात हैं, यही मालूम करने के लिए भारतीय रियासत पंजाब के दारुलहुकूमत चंडीगढ़ में बीबीसी ने चंद शहरियों से बात की।
मुझे ये फैसला बहुत सही लगा, क्योंकि काफ़ी प्राइवेट कंपनीज जैसे हमें हराश करती थी, कॉल्स कर करके बोलते थे कि आप अपना आधार कार्ड लिंक करो, मतलब ऑलमोस्ट डेली के कॉल्स थे हमारे। उसके से भी हमें थोड़ी सी राहत मिलेगी अब, क्योंकि अब ये भी नहीं है कि हमें अपना आधार कार्ड देना ही देना है हर जगह। प्राइवेट कंपनी तो हमें बिल्कुल भी नहीं बोल सकती हैं जैसे ये रूल पास हुआ है, तो इससे थोड़ी सहूलियत है हमें अब पहले से।
हाँ, ये बहुत अच्छा फैसला है, क्योंकि ये जो आधार था दिया हुआ आम नागरिक को सरकार ने, ये सरकार का ही एक प्रूफ था। प्राइवेट कंपनी तो कोई भी आपको बोले कि इसका हमें आप इन्फॉर्मेशन दो या कुछ और, ऐसे तो नहीं देना चाहिए था उनको। तो अभी ये क्लियर भी हो गया, आम जो नागरिक है देश का, उसको पता चल गया कि ये सरकार की दी हुई चीज़ है और सरकार को ही हम इसका जवाब दे सकते हैं, प्राइवेट कंपनी को हम ये अपनी पहचान नहीं दे सकते।
आप खुश हो?
हाँ, बहुत खुश हैं, क्योंकि ये पहले इसका बहुत फ्रॉड चल रहा था, अब ठीक हो जाएगा।
तो ये बहुत ही ऐतिहासिक फैसला है, क्योंकि इसके पहले को काफ़ी चर्चा चल रही थी कि ये ज़रूरी होना चाहिए कि नहीं होना चाहिए। तो लेकिन अब फैसला तो आ गया है, लेकिन क्वेश्चन ये है कि अब जो पहले मोबाइल कंपनियां हैं या बैंक अकाउंट्स जिन्होंने जहाँ भी अपना आधार लिंक करवाया है, अब उसका क्या होगा? मतलब उसकी कितनी सिक्योरिटी है हमारे डाटे की? क्योंकि आधार कार्ड से हमारे मोबाइल लिंक है, खाते लिंक है, और कहीं भी उसकी मैनिपुलेशन हो सकती है हमारे पर्सनल इंफॉर्मेशन की।
आधार कार्ड कैन बी ए डॉक्यूमेंट एज
جسٹ لائک اے ووٹر کارڈ. ٹھیک ہے, ووٹر کارڈ آپ کے پاس ہے تو سفیشینٹ ہے, پاسپورٹ ہے سفیشینٹ ہے, لیکن ہر جگہ آدھار کارڈ آپ ٹھیک ہے, اوتھینٹیکیشن آپ نے ایک مارک دے دیا, نمبر دے دیا, سبھی بات ٹھیک ہے, لیکن اس کا مطلب یہ نہیں ہے کہ آپ اس کسی بھی آدمی کی جو پرائیویسی ہے اس پہ اٹیک کرو. یہ نہیں ہونا چاہیے تھا, پہلے ہی نہیں ہونا چاہیے تھا, اب یہ سپریم کورٹ نے لاگو کر دیا, یہ بہت خوشی کی بات ہے میرے لیے. تو
بھارتی سپریم کورٹ کے فیصلے پر بعض شہریوں کی رائے آپ نے سنی. اور سامعین, ابو ظہبی میں پاکستان اور بنگلہ دیش کے مابین کھیلے جا رہے میچ کے بارے میں تازہ ترین خبر یہ ہے کہ بنگلہ دیش کی ٹیم 239 کے سکور پر آؤٹ ہو گئی ہے. 48.5 اوور انہوں نے کھیلے ہیں. تازہ ترین صورتحال جاننے کے لیے ہم پروگرام کے آخر میں ابو ظہبی چلیں گے براہ راست. سیربین, آپ بی بی سی کی اردو نشریات میں سن رہے ہیں.
اپنی رائے کا اظہار کریں,
ریاستی کاموں کے اوپر تنقید اگر ملک کے لوگ نہیں کریں گے تو اور کون کرے گا.
بات کریں سیاست پر,
ٹرمپ آئیں گے ہیلری, عام پاکستانی کی صحت پر یا اس کے حالات پر تو کوئی فرق نہیں پڑے گا.
آپ کے یا آپ کے علاقے میں کوئی مسائل ہیں تو ان کا بھی ذکر کریں.
ہمارے ملک کے حکمرانوں سے میرا یہ ریکویسٹ ہے کہ دیہاتیوں پر بھی خصوصی توجہ.
آپ کی کالز سیربین میں ہر جمعرات کو پروگرام آپ کی بات میں نشر کی جائیں گی. نمبر ہے 0800-222-75. یاد رکھیے گا, موبائل سے یہ کال مفت نہیں ہوگی اور پاکستان سے باہر رہنے والے سامعین ہمیں اس نمبر پر فون کر سکتے ہیں 0092-5126-11139. واضح رہے یہ نمبر ٹول فری نہیں ہے.
اور اب کھیل کی خبروں کے ساتھ عبید ملک.
آج ایشیا کپ کرکٹ ٹورنامنٹ کے سپر فور مرحلے میں پاکستان اور بنگلہ دیش مد مقابل ہیں. ایشیا کپ 2018 کے فائنل سے پہلے آج آخری میچ ہے. نہ صرف یہ بلکہ آج کا میچ اس ایونٹ میں پاکستان اور بنگلہ دیش دونوں ٹیمز کے لیے بھی آخری میچ ثابت ہوگا, کیونکہ آج جو ٹیم میچ ہارے گی وہ ٹورنامنٹ سے باہر ہو جائے گی اور کامیاب ہونے والی ٹیم کا مقابلہ جمعے کے روز فائنل میں انڈیا سے ہوگا. آج کے میچ میں بنگلہ دیش نے ٹاس جیت کر بیٹنگ کا فیصلہ کیا. بنگلہ دیش کے اسٹار بیٹسمین شکیب حسن آج انگلی کے فریکچر ہو جانے کی وجہ سے ٹیم میں شامل نہیں اور پاکستان کی جانب سے محمد عامر کی جگہ جنید خان کو ٹیم میں شامل کیا گیا ہے. ایشیا کپ کے سپر فور مرحلے میں انڈیا 3 میچوں کے بعد 5 پوائنٹس کے ساتھ پہلے, پاکستان 2 پوائنٹس کے ساتھ دوسرے, بنگلہ دیش 2 پوائنٹس کے ساتھ تیسرے اور افغانستان 1 پوائنٹ کے ساتھ چوتھے نمبر پر ہے. رشین ایتھلیٹکس فیڈریشن نے ایتھلیٹکس کے عالمی ادارے IAAF سے کہا ہے کہ وہ روسی ایتھلیٹس پر عائد پابندی ختم کر دے. ان پابندیوں کے خاتمے کے لیے رشین ایتھلیٹکس فیڈریشن نے قانونی راستہ بھی اختیار کیا ہے اور کھلاڑیوں پر پابندی کو چیلنج کیا ہے. کھلاڑیوں میں ممنوع ادویات کے استعمال کے حوالے سے تحقیقات کرنے والے روسی ادارے پر 2015 میں اس وجہ سے پابندی عائد کر دی گئی تھی کیونکہ اس نے حکومتی سرپرستی میں کھلاڑیوں کو نہ صرف ممنوع ادویات کے استعمال کی اجازت دی تھی بلکہ اس معاملے کو بین الاقوامی اداروں سے بھی پوشیدہ رکھا تھا. آج انگلش فٹ بال لیگ میں 5 میچز کھیلے جائیں گے جن میں سے آرسنل اور برینٹفورڈ جبکہ لیورپول اور چیلسی کا مقابلہ اہم ہوگا. پاکستان کی جانب سے 7 کھلاڑی ایشین جونیئر اسکواش انڈیویجول چیمپئن شپ میں پاکستان کی نمائندگی کریں گے. اس ایونٹ کا آغاز آج سے بھارتی شہر چنائی میں ہو چکا ہے.
کھیلوں کے حوالے کے ساتھ یہ تھے عبید ملک. امریکہ اور ایران کے مابین کشیدگی کیا جنگ کی صورت اختیار کر سکتی ہے اور ایران پر عائد امریکی پابندیوں کا دوسرے ممالک کتنا پاس کریں گے, تفصیل آنے کو ہے. یہاں پروگرام کے نصف پر خبروں کے خلاصے کے ساتھ نازش ظفر.
اور
अमरीकी सदर डोनाल्ड ट्रंप ने सलामती काउंसिल के अजलास में बात करते हुए कहा है कि ईरान के खिलाफ पाबंदियों का नवंबर से भरपूर इतलाक होगा और इसकी मुखालिफत करने वालों को सख्त नतायज भुगतना होंगे। इंडिया की सुप्रीम कोर्ट ने फैसला दिया है कि मुल्क में बायोमेट्रिक आधार कार्ड के हवाले से मुतनाज़ कानून आईनी है और इससे फर्द के प्राइवेसी के हक की खिलाफ वर्जी नहीं होती। पाकिस्तान की सुप्रीम कोर्ट ने मुबैना तौर पर जबरी तौर पर लापता होने वाले अफराद के मुकदमात के लिए खसूसी बेंच तश्कील दिया है। बेंच लापता अफराद की बाजियाबी के लिए बनाए गए कमीशन की कारकर्दगी पर भी नजर रखेगा। तहरीक इंसाफ की वफाकी हुकूमत ने रेडियो पाकिस्तान के हेडक्वार्टर्स की इमारत को लीज करने के फैसले को मुलाजमीन के एहतजाज के बाद वापस ले लिया है। बांग्लादेश की वज़ीर आज़म शेख हसीना वाजिद ने कहा है कि रोहिंग्या पनाह गुजीनों को अब मजीद बांग्लादेश में रहने की इजाज़त नहीं दी जा सकती। ये बीबीसी उर्दू सर्विस है।
खबरों का खुलासा आपने आज़िश ज़फ़र से सुना। सैरबीना बीबीसी की उर्दू नशरियात में सुन रहे हैं। अमरीकी कौमी सलामती के मुशीर जॉन बोल्टन ने ईरान को खबरदार किया है कि अगर उसने अमरीकी शहरियों या इत्तेहादियों को कोई नुकसान पहुंचाया तो तेहरान को भारी कीमत अदा करना पड़ेगी। दूसरी जानब सदर ट्रंप अकवाम मुत्तहदे की सिक्योरिटी काउंसिल के इजलास की सदारत कर रहे हैं। बीबीसी के नामा निगारों के मुरासलों का खुलासा नाजिया गुलजार की जुबानी।
अमरीकी कौमी सलामती के मशीर जॉन बोल्टन की जानिब से ये बयान सदर ट्रंप के अकवाम मुत्तहदा में खिताब के बाद सामने आया, जिसमें अमरीकी सदर ने ईरान पर मशरक़ वस्ती में अफरा तफरी, मौत और तबाही का बीज बोने का इल्ज़ाम आयद किया है। जॉन बोल्टन ने न्यूयॉर्क में एक ईरान मुखालिफ कॉन्फ्रेंस से खिताब करते हुए कहा कि अगर तेहरान के मुल्ला अपना खूनी राज जारी रखेंगे तो उन्हें संगीन नतायज का सामना करना पड़ेगा।
We are the great Satan, Lord of the underworld.
तेहरान के मुल्लाओं के मुताबिक हम शैतान हैं, हम दोज़खी हैं। मेरा ख्याल है कि आज वो मेरे पैगाम को संजीदगी से लेंगे जब मैं उन्हें ये बावर करा रहा हूं कि अगर आपने हमें, हमारे इत्तेहादियों और हमारे शराकत दारों या हमारे शहरियों को नुकसान पहुंचाने की कोशिश की और अगर आपने झूठ और धोखाधही को ना छोड़ा तो आपको संगीन नतायज का सामना करना पड़ेगा।
उन्होंने ईरान को खबरदार करते हुए मजीद कहा,
The murderous regime and its supporters will face significant consequences.
अगर खूनी हुकूमत और इसके हिमायतियों ने अपनी रवश ना बदली तो उन्हें संगीन नतायज का सामना करना पड़ेगा। मेरा पैगाम बिल्कुल वाज़े है, हम देख रहे हैं और हम आपको नहीं छोड़ेंगे।
दूसरी जानिब अक्वामे मुत्तहिदा की जनरल असेंबली में खिताब के एक दिन बाद सदर ट्रंप अक्वामे मुत्तहिदा की सिक्योरिटी काउंसिल के इजलास की सदारत कर रहे हैं, जिसके एजेंडे में तबाही फैलाने वाले हथियारों के फैलाव के खिलाफ जंग है। जबकि सदर ट्रंप पहले ही कह चुके हैं कि इस इजलास में उनकी तवज्जो का मरकज ईरान होगा। अगस्त में अमरीका ने ईरान के साथ जोहरी मुआहदा खत्म करते हुए इसके खिलाफ पाबंदियाँ बहाल कर दी थीं। नवंबर में अमरीकी पाबंदियों का दूसरा मरहला शुरू किया जाएगा, जो मुमकिन तौर पर ईरान की तेल की बरामदाद और इसकी मरकजी बैंक के लिए ज्यादा नुकसान दे होंगी।
ये थी नाजिया गुलजार। और इसी तनाजुर में मैंने वाशिंगटन में कायम केटो इंस्टीट्यूट से वाबस्ता मुहक्किक और तजयाकार डॉक्टर सहर खान से पूछा कि अक्वाम मुत्तहदा के आम इजलास में अमरीकी सदर डोनाल्ड ट्रंप ने ईरान के बारे में जो मौकफ अपनाया है उसे कैसे देखा जाए।
प्रेसिडेंसी लेने से पहले ही सदर ट्रंप ने ये फैसला ले लिया था कि ईरान जो है वो अमेरिका के खिलाफ, और ईरान का जो अग्रीमेंट जो ओबामा एडमिनिस्ट्रेशन ने किया था JCPOA के नाम से, जो उनके खारजे हथियार को कम करने के लिए जो अग्रीमेंट था, वो सदर ट्रंप ने पहले से कैंपेन ट्रेल पे भी उन्होंने कह दिया था कि ये इस अग्रीमेंट से हम हट जाएंगे। तो ये जो उन्होंने UN में कहा कल, ये भी इसी बिल्कुल आप समझे एक ही लाइन में है सबके साथ।
तो क्या लगता है उनके बयानात, खास तौर पे जॉन बोल्टन के जो बयानात जिस तरह के आ रहे हैं, तो वो तो ऐसा लग रहा है कि वो कुछ जंग करना चाह रहे हैं।
बिल्कुल आप सही कह रहे हैं। आई थिंक अमेरिका में बिल्कुल एक कैंप है जो समझता है कि ईरान में इनको रिजीम चेंज करना चाहिए, यानी जंग से इनको हुकूमत ईरान की बदलनी चाहिए, और ये समझते हैं कि जो भी बदली हुई हुकूमत होगी वो अमेरिका के लिए बेहतर होगी। लेकिन बात ये कि ये तो बिल्कुल बिल्कुल सही बात नहीं है, क्योंकि उन्होंने इराक में ये करने की कोशिश की थी। जैसा आपको भी पता है, बुश एडमिनिस्ट्रेशन ने फॉल्स इंटेलिजेंस पे इन्होंने इराक में जंग शुरू की, और अब आप हम सब लोग इराक का हाल देख रहे हैं, और इराक से ही निकला इस्लामिक स्टेट।
اچھا دوسری طرف اگر ہم دیکھیں تو امریکہ خود تو اس معاہدے سے ایران کے جوہری معاہدے سے نکل گیا، لیکن جو دوسرے فریق ہیں اس میں، جو دوسری پارٹیز ہیں، ای یو ہے یا دوسرے فریق ہیں، وہ اب اس بات پہ غور کر رہے ہیں کہ ایران کے ساتھ بجائے کرنسی کے، بجائے ڈالر میں تجارت کرنے کے، کوئی بارٹر سسٹم، کوئی اس طرح کا چیزوں کے بدلے چیزیں جو ہیں وہ، اس طرح کا کوئی طریقہ کار طے پا جائے. لیکن ظاہر ہے امریکہ کا دباؤ ہے، صدر ٹرمپ کا دباؤ ہے، تو آپ کے خیال میں کیا یہ جو فریق ہیں، جو دوسری پارٹیز ہیں، وہ صدر ٹرمپ کے دباؤ میں آ جائیں گی؟
اب یہ ایک بہت اچھا سوال ہے. میرے خیال میں دباؤ میں نہیں آئیں گے، لیکن ان کو دباؤ سے ہٹنے کے لیے ان کو تھوڑا سا جیسے کہتے ہیں چالاک ہونا پڑے گا. تو کچھ نے تو بارٹر سسٹم کا کہا ہے. بات یہ کہ امریکہ بے شک انہوں نے اس اگریمنٹ سے ہی نکل گئے، لیکن جتنے بھی ای یو ممالک ہیں ان کا بہت زیادہ تجارت ہے امریکہ کے ساتھ، اور امریکہ نے یہ بھی کہا ہے کہ جو بھی ایران کے ساتھ تجارت کرے گا سینکشنز ان پہ لگیں گے. وہ سینکشنز ای یو ممالک کے لیے، خاص طور پہ جو چھوٹے ممالک ہیں، ان کے لیے بہت مہنگے پڑیں گے. تو آئی تھنک یہ لوگ اب کوشش یہ کریں گے کہ کوئی راؤنڈ اباؤٹ وے نکلے یا کوئی لوپ ہو سینکشنز میں جو وہ پھر اپلائی کر سکیں تاکہ ایران کے ساتھ وہ اپنی تجارت رکھ سکیں.
یہ تھیں واشنگٹن میں قائم کیٹو انسٹیٹیوٹ سے وابستہ محقق ڈاکٹر سحر خان. اور اب ایک مختلف موضوع. سعودی عرب کے شہروں مکہ اور مدینہ کے درمیان عازمین کی سہولت کے لیے نئی ٹرین سروس شروع کی گئی ہے، جس سے دونوں شہروں کے درمیان سفر کا دورانیہ خاصا کم ہو جائے گا. میں نے مدینہ میں صحافی گیتی آرا آنس سے اس سروس کی تفصیل جاننا چاہی.
جی بیسکلی یہ ایک بہت ہائی سپیڈ ریل ہے جو کئی سال پہلے انیشیٹ کی گئی تھی، آلموسٹ لائک 4-5 years ago، لیکن یہ اب کمپلیٹ ہوئی ہے اس کی مین فیز، اور اسے کل جو ہے وہ جو کنگ ہیں انہوں نے انوگریٹ کیا ہے، اور ہی ٹریول تھرو اٹ فرام جدہ ٹو مدینہ. یہ 5 اسٹیشن ہیں اس کے مینلی، اور ایک مکہ ہے اور دوسرا جیسے آپ نے بتایا بھی مدینہ، اور اس کے علاوہ ایک اکنامک سٹی ڈیولپ کیا گیا ہے وہ بھی اس میں آتا ہے، اور جو سے ایئرپورٹ سے بھی جو ہے اس کو بعد میں جوڑا جائے گا. تو یہ تقریباً کوئی 450 کلومیٹر کا مینلی راستہ طے کرے گی یہ ٹرین.
اچھا یہ بتائیے کہ جو عازمین حج ہیں یا عمرے کے لیے جاتے ہیں عازمین، ان کے لیے کتنی اس سے سہولت پیدا ہوگی ان دو شہروں مدینے اور مکے کے درمیان سفر کے لیے؟
جی کافی، جس طرح ہماری بات ہوئی یہاں پہ ریلوے کے آفیشیل سے اور جو اس پروجیکٹ کے ڈائریکٹر ہیں، وہ یہی بتاتے ہیں کہ اس وقت تقریباً 5 گھنٹے کے لگ بھگ ہے یہ سفر مدینہ اور مکہ کے درمیان، جبکہ اس ٹرین کے ذریعے جب وہ سفر کریں گے تو یہ سفر 1.5-1.5 گھنٹے میں طے ہو جائے گا.
اور یہ جو ٹرین ہے اب باقاعدہ مسافروں کے لیے یہ کھول دی گئی ہے؟
جی اس کا باقاعدہ آغاز جو ہے وہ 1 اکتوبر سے ہو جائے گا، یعنی عام پبلک جو ہے وہ اس وقت سے اس پہ سفر کر سکے گی. اور ان کی جو اسٹیمیشن ہے گورنمنٹ کی وہ تقریباً یہ ہے کہ 60 ملین اینولی یہ لوگ جو ہیں وہ اس سہولت سے فائدہ اٹھا سکیں گے، اور ان کے 35 اس کے لیے جو ہیں لوکوموٹیوز یعنی جو بوگیاں ہیں وہ ہیں ان کے پاس جو ان دونوں شہروں کے درمیان چلیں گی. اور ابھی تک جو کرایہ بھی جو بتایا جا رہا ہے وہ بھی کافی کم ہے بہ نسبت اس کے جو لوگ ٹیکسی سے سفر کرتے ہیں، خاص طور پہ عازمین حج یا عمرہ کے لیے جو آتے ہیں یہاں پہ وہ کافی مشکلات کا شکار ہوتے تھے، تو اب ان کے لیے کافی سہولت ہو جائے گی.
اچھا حج کے زمانے میں تو ظاہر ہے یہ تعداد لاکھوں تک پہنچ جاتی ہے، تو کیا یہ ٹرین ان سب عازمین کو لانے لے جانے کے لیے کافی ہوگی؟
جی اصل میں بات یہ ہے کہ ایک مین جو انہوں نے موڈ آف ٹرانسپورٹ ہے وہ اپنا چینج کیا ہے، اس کے علاوہ بسیں اور ہوائی جہاز سے جو لوگ آ جا رہے ہیں وہ تو آ جائیں گے ہی، لیکن کیونکہ ایسی کوئی سہولت پہلے موجود نہیں تھی اتنی ہائی اسپیڈ ریل کی پورے مڈل ایسٹ میں، کہا جا رہا ہے کہ یہ پہلی ایسی ہائی اسپیڈ ٹرین ہے جو کہ 350 miles per hour سے بھی زیادہ پر ٹریول کرے گی.
اچھا یہ بتائیے گا کہ یہ زمین کے اوپر چلے گی یا یہ زیر زمین ہے ٹرین؟
نہیں جی یہ زیادہ تر جو ہے اس کا ٹریول جو ہے یہ ऑन जिसे कहते हैं ग्राउंड ही है, लेकिन इसमें से क्योंकि हमें पता है कि ये जो तमाम इलाके जो हैं काफी बीच में पथरीले भी हैं बहुत ज्यादा, तो उसके लिए काफी ग्राउंड वर्क जो किया गया था उसमें काफी 135 के करीब जो है वो ब्रिजेस बनाए गए हैं और वाटरवेज को चैनल किया गया डिफरेंट जगहों से, लेकिन इसका सफर अंडरग्राउंड नहीं है, ये ओवर द रोड है, ओवर द ग्राउंड ही चलेगी।
ये थी मदीने से सहाफी गेती आरा अनस। सुबह बलूचिस्तान के दारुलहुकूमत कोयटा में लापता अफराद के रिश्तेदारों की तंजीम वॉइस फॉर बलोच मिसिंग पर्सन के वाइस चेयरमैन मामा कदीर बलोच के खिलाफ गद्दारी का मुकदमा दर्ज कराने के लिए एक दरख्वास्त दी गई है। मामा कदीर बलोच के खिलाफ ये मुकदमा उनके हालिया दौरा जनीवा और बाज़ गैर मुल्की टीवी चैनल्स को दिए जाने वाले इंटरव्यूज़ की बुनियाद पर दायर किया गया है। मामा कदीर का कहना है कि जनीवा में अक्वाम मुत्तहदा के हुकाम से उन्होंने सिर्फ बलूचिस्तान में लापता अफराद के मामले पर ही बात की। तफसील के साथ कोयटा से मोहम्मद काजिम।
बलूचिस्तान से लापता अफराद के रिश्तेदारों की तंजीम वॉइस फॉर बलोच मिसिंग पर्सन के वाइस चेयरमैन मामा कदीर बलोच के खिलाफ गद्दारी का मुकदमा दर्ज कराने के लिए दरख्वास्त बिजलीगर पुलिस स्टेशन में दी गई है। यह दरख्वास्त पाकिस्तान वर्कर्स पार्टी नजरियाती ग्रुप के सरबरा खुदा दोस्त काकड़ ने दी। पुलिस स्टेशन के आते में मीडिया के नुमाइंदों से बात करते हुए उनका कहना था,
पाकिस्तान के खिलाफ, पाकिस्तान के इदारों के खिलाफ, अफवाज पाकिस्तान के खिलाफ जो प्रोपेगंडा किया जा रहा है, और उन्होंने मोदी से ये मदद मांगी है कि मोदी हमें सपोर्ट करे, हम पाकिस्तानी फौज के साथ लड़ेंगे, और तो इस बात पर पाकिस्तान के तमाम मुहिबे वतन लोगों को, पाकिस्तानी को बहुत दुख पहुंचा हुआ है।
पाकिस्तान वर्कर्स पार्टी ने पुलिस को दरख्वास्त की है कि मामा कदीर के खिलाफ गद्दारी का मुकदमा दर्ज किया जाए। दूसरी जानब वॉइस फॉर बलोच मिसिंग पर्सन के चेयरमैन मामा कदीर बलोच जैनवा के दौरे से वापस कोयटा पहुँच गए। कोयटा में मीडिया के नुमाइंदों से बात करते हुए उनका कहना था कि वो अक्वाम मुत्तहदा की जबरी गुमशुदगियों से मुतल्लिक वर्किंग ग्रुप की दावत पर जेनेवा गए थे।
अक्वाम मुत्तहदा का वर्किंग ग्रुप है, उन्होंने डायरेक्ट मेरे नाम पे लेटर भेजा था कि आप आएँ और ये सेशन जो 39वां सेशन जा रहा है इसमें आप अपने लापता अफराद के बारे में और मसखशुदा लाशों के बारे में यहाँ हमें बता दें।
मामा कदीर ने बताया कि उनके अलावा पाकिस्तान से दूसरे लोगों को भी दावत दी गई थी। मामा कदीर का कहना था कि उन्होंने इंसानी हकूक से मुतालिक जनरल असम्बली से खिताब के अलावा अक्वाम मुत्तहदा के उद्देदारों को लापता अफराद की फहरिस्त भी हवाले की।
45,000 आदमी इस वक्त बलूचिस्तान से लापता हैं, जिनमें ख्वातीन भी और बच्चे बूढ़े भी शामिल हैं, उनके सबके नाम दर्ज भी हैं।
लापता अफराद के रिश्तेदारों की तंजीम और हकूमत की जानब से बलूचिस्तान से लापता अफराद की तादाद के बारे में मुतजाद दावे किए जा रहे हैं। वॉइस फॉर बलोच मिसिंग पर्संस का कहना है कि इनकी तादाद हज़ारों में है, जबकि महकमा दाखिला हुकूमत बलूचिस्तान के मुताबिक इनकी तादाद 150 के लगभग है। मोहम्मद काजिम, BBC क्वेटा।
पाकिस्तान में सुबह बलूचिस्तान की लाहौर हाई कोर्ट ने साबिक वज़ीर आज़म नवाज शरीफ और साबिक वज़ीर आला पंजाब शहबाज शरीफ को सानाए मॉडल टाउन केस में ذاتی طور پر پیش ہونے کی درخواست کو مسترد کر دیا ہے۔ تفصیل لاہور سے نامہ نگار عمر دراز کی زبانی۔
جسٹس قاسم علی خان کی سربراہی میں لاہور ہائی کورٹ کے بینچ نے ادارہ منہاج القرآن کی طرف سے انسداد دہشت گردی کی عدالت کے فیصلے کے خلاف ان کی اپیل کو مسترد کر دیا ہے۔ انسداد دہشت گردی کی عدالت نے اس سے قبل اپنے فیصلے میں ادارہ منہاج القرآن کی اس استدعا کو مسترد کر دیا تھا کہ سابق وزیر اعظم نواز شریف اور سابق وزیر اعلیٰ پنجاب شہباز شریف سمیت 12 افراد کو ماڈل ٹاؤن لاہور کیس میں ذاتی حیثیت میں طلب کیا جائے۔ ادارہ منہاج القرآن نے تاہم انسداد دہشت گردی کی عدالت کے اس فیصلے کو ہائی کورٹ لاہور میں چیلنج کر دیا تھا، جس کے 3 رکنی بینچ نے دونوں اطراف کے دلائل سننے کے بعد فیصلہ محفوظ کر لیا تھا۔ منہاج القرآن کی جانب سے نامزد کیے جانے والے ان 12 افراد میں تقریباً تمام ہی اس وقت کی پارلیمان کے ممبر تھے۔ رواں برس اپریل میں انسداد دہشت گردی لاہور کی ایک عدالت نے سانیہ ماڈل ٹاؤن میں منہاج القرآن کے کارکنان کے قتل کے الزام میں نامزد 116 پولیس اہلکاروں پر فرد جرم عائد کی تھی۔ سن 2014 میں لاہور کے ماڈل ٹاؤن کے علاقے میں پولیس کی جانب سے پاکستان عوامی تحریک کے کارکنان پر دھاوا بولا گیا تھا، جس میں 14 افراد ہلاک اور 100 سے زائد زخمی ہو گئے تھے۔ اس واقعہ کی جوڈیشل انکوائری کروائی گئی، جس میں سابق صوبائی وزیر قانون رانا ثناء اللہ اور پنجاب پولیس کو ہلاکتوں کا ذمہ دار ٹھہرایا گیا تھا۔ عمر دراز، بی بی سی نیوز، لاہور۔
لاہور سے 180 کلومیٹر دور سرگودا کے گاؤں موریوال اور ابل کے بالکل درمیان پاکستان کا سب سے بڑا اور پرانا برگد اپنی جٹائیں پھیلائے سایہ فگن ہے۔ اس درخت کا محیط 3.5 ایکڑ سے زیادہ رقبے پر پھیلا ہوا ہے اور بلندی کی وجہ سے دور سے نظر آتا ہے۔ تخت ہزارے کی اس قدیم درخت کی کہانی سمرہ فاطمہ کی زبانی۔
پاکستان کا سب سے بڑا اور قدیم ترین برگد کا درخت جو سرگودا کے گاؤں موریوال میں بعض روایت کے مطابق سینکڑوں سال سے موجود ہے۔ 3.5 ایکڑ سے زیادہ رقبے میں پھیلا یہ درخت مقامی لوگوں کے مطابق ایک صوفی بزرگ مرتضی شاہ نے لگایا تھا، جن کی وفات کے بعد درخت ان کے ملنگ بابا روڑے شاہ کے نام سے موسوم کر دیا گیا۔ ان دونوں فقرا کے مزار بھی اسی درخت کے نیچے موجود ہیں۔ بزرگ کی اولاد نسل در نسل اس مزار کی متولی رہی ہے۔ ولایت حسین شاہ بھی صوفی بزرگ کی اسی پیڑھی سے ہیں۔
ہوں بابے روڈے شاہ کے نام سے دربار بھی بولتا ہے اور مطلب بورڈ بھی بولتی ہے، بابے روڈے شاہ کا دربار، بابے روڈے شاہ کی بورڈ۔ بابے روڈے شاہ تو جہاں کوئی منت مان کے آئے وہ منت اللہ پوری کرتا تو دی ہوں دی ہے۔
اس بوڑھے پرانے درخت سے متعلق مقامی لوگوں نے بہت سی توہمات بھی پال رکھی ہیں، جن کے مطابق جس کسی نے اس درخت کو کاٹا اسے بڑا نقصان اٹھانا پڑا ہے۔
مطلب اپنی لینگ بج گئی، یا مطلب نا کوئی ڈنگر مر گیا، کوئی مطلب نقصان شروع ہو گیا، جیسے نقصان شروع ہوا اسے مڑ توبہ طائب ہوں، مڑ معافی منگتے ہیں، فقیرہ کرم والے اسی ہوں تیری ووٹ نو کچھ نہ دے، تو سان معافی دے۔
درخت کی شاخوں سے لٹکتی جڑیں زمین سے جڑ جاتی ہیں اور درخت کو عجیب و غریب افریت نما ساخت دیتی ہیں، جسے دیکھنے کے لیے لوگ دور دراز سے آتے ہیں۔
میں جی صرف دیکھنے کے لیے آیا ہوں بورے والے سے، اور یہ دیکھا کہ یہ بہترین جگہ ہے، اچھی جگہ ہے، یہ محسوس ہوا کہ یہ بہت پرانی جگہ ہے۔
درخت کا پتہ میں سے بھائی نے بتایا تھا، بھی تخت ہزارے کے اندر درخت ہے، بہت ہی بڑا پرانا درخت ہے، وہ دیکھا تھے، واقعی اسی طرح ہی درخت ہے، 3 کلو میں پھیلا ہوا درخت ہے۔
ماہر نباتات کے مطابق برگد کی یہ خاص ساخت اور طویل العمری منفرد نوعیت کی ہے، البتہ بالائی حصوں سے جڑوں کا پھیل کر تناور تنوں میں بدلنا ایک قدرتی عمل ہے۔
یہ جو برگد کا درخت جو خاص کر اس جگہ پہ ہے، اس کے پھیلنے کی مین وجہ بھی یہی ہے کہ اس میں پراپ روٹس اور جو پلرز ہیں اتنے ایکسٹینسولی بنے ہوئے ہیں کہ وہ خاصی دور تک، ایکڑز تک وہ پھیلا ہوا جو درخت ہے۔ لوگ کہتے ہیں کہ یہ 450-500 سال پرانا ہے، اس سے بھی زیادہ ہو سکتا ہے، تو میں بلیو کرتا ہوں کہ ایسا ہی ہوگا۔ یہ برگد کے درخت واقعی بہت سینکڑوں سال پرانے اس سب کانٹیننٹ موجود ہیں۔
ماہر نباتات کی بات سے ایک بات تو واضح ہو گئی ہے کہ برگد کے درخت سے متعلق توہمات ہی اس کے بچاؤ کا سبب بنی۔ اگر مقامی لوگ مزار اور درخت سے متعلق توہمات پر یقین نہ رکھتے تو درخت کب کا کٹ چکا ہوتا۔
موریوال اور ابل کے بیچوں بیچ کھڑا برگد کا سب سے بڑا اور پرانا درخت، تفصیل آپ نے سمرہ فاطمہ سے سنی۔ پاکستان کی سپریم کورٹ نے 10 سالہ بچی امل عمر کے پولیس فائرنگ میں ہلاک ہونے کے مقدمے کی سماعت کے دوران پولیس ٹریننگ اور قواعد میں ضروری ترامیم کے لیے ایک کمیٹی قائم کر دی ہے۔ یہ عمل کے والدین کے لیے ایک بڑی پیش رفت ہے، لیکن انہیں خدشہ ہے کہ کہیں اس سے اسلحے پر ہونے والی بحث نہ رک جائے۔ تفصیل کے ساتھ کراچی سے نامہ نگار سحر بلوچ۔
بینش اور عمر عادل کے ساتھ بات کر کے ایسا محسوس ہوتا ہے جیسے کہ وہ ایک وقت میں کئی لوگوں کو دلاسہ دے سکتے ہیں، ان کی رہنمائی کر سکتے ہیں، لیکن 13 اگست کی رات کا تذکرہ کرتے ہوئے دونوں والدین کے چہرے غم و غصے سے بھر جاتے ہیں، اور یہ ثابت ہو جاتا ہے کہ دونوں اس وقت ایک دوسرے کو سنبھال رہے ہیں۔ 13 اگست کی رات کو جہاں سارا کراچی روڈ پر نکل کر آزادی کی خوشیاں منا رہا تھا، وہیں 10 سالہ امل عمر اور ان کے والدین ایک کانسرٹ دیکھنے کے لیے جا رہے تھے۔ واقعے کو بیان کرتے ہوئے بینش عمر نے بتایا کہ ٹریفک کے رش سے بچنے کے لیے عمر نے خیابان اتحاد روڈ سے جانا مناسب سمجھا، لیکن سگنل پر رکتے ہی ان کی گاڑی ایک ڈکیت کے نرغے میں آ گئی۔
اس نے بولا شیشہ اتارو، اور پھر اس نے عمر سے اس کا فون وغیرہ مانگا، میں نے اپنا بیگ دیا، اس نے میرا بیگ کھینچا، عمر کا فون کھینچا، گالیاں دیتے ہوئے وہ پیچھے چلا گیا۔ اب ہم بچے جو تھے پیچھے دونوں میری گاڑی میں، ایک 10 سال کی میری بیٹی امل اور 6 سال کی آنیا تھیں، اور وہ پیچھے گاڑی میں بیک سیٹ میں بیٹھی ہوئی تھیں، تو آبویسلی ऑब्वियसली बच्चे भी घबरा गए, तो अभी हम उनको काम डाउन ही करा रहे थे और शुक्र कर रहे थे कि चलो ये चला गया, कुछ नहीं होता, आगे निकलते हैं। तो सिग्नल जैसे ही खुला हमें गन शॉट्स की आवाज़ें आई, कपल ऑफ गन शॉट्स, 3-4-5 पता नहीं कितने, और एकदम से एक बुलेट जो है हमारी विंडस्क्रीन को लगा और मैंने मुड़ के पीछे बच्चों को देखा तो मैं उनको ये कही थी कि नीचे होके बैठो, नीचे होके बैठो। तो उस वक्त अमल जो थी वो पीछे बैक सीट पे लेटी हुई थी और आनिया मेरे हस्बैंड की सीट के पीछे ज़मीन पे जैसे बच्चे गाड़ी में बैठे होते हैं वैसे डर के बैठी हुई थी, वो सीट पकड़ी हुई थी उसने उमर की। मैं समझी कि अमल लेटी हुई है क्योंकि वो डरी हुई, और मैंने उसको बोला है कि लेटो। तो फिर उसके बाद मैंने रियलाइज़ किया कि उसका तो खून निकल रहा है और उसको वो हिल नहीं रही है और उसको चोट लगी है, और मैंने उमर से सिर्फ ये बोला कि अमल को चोट लगी है, अमल को गोली लगी है, और फिर मैंने रियलाइज़ किया तो शी वॉज उसके सर में लगी थी।
वहां से उमर और बीनेश नेशनल मेडिकल सेंटर अपनी बेटी को लेकर पहुंचे, जहां बीनेश के मुताबिक अमले ने उनकी मदद नहीं की।
बेसिक कुछ एक एम्ब्यू बैग और गले में ट्यूब लगाई जिससे वो उसकी वेंटिलेशन कर रहे थे, और माथे पे एक पट्टी रखी और उन्होंने कहा कि आप इसको JPMC ले जाइए या आगा खान ले जाइए। और हमने कहा कि हम कैसे ले जाएँ, तो उन्होंने कहा कि बस आप ले जाएँ। फिर अमन को फाउंडेशन को कॉल किया गया हॉस्पिटल की तरफ, लैंडलाइन से किसी ने कॉल मिलाई और एम्बुलेंस का हम करने लगे, तो अमन वालों से मेरी बात हुई और उन्होंने मुझे बोला कि जी आप पहले JPMC या AKU में आप जो है बेड की बुकिंग कंफर्म करें कि आपके पास बेड की अवेलेबिलिटी है। मैं उनसे कहती रही कि आप एम्बुलेंस भेज दें, बुकिंग हो जाएगी, आप एम्बुलेंस भेज दें।
कुछ ही लम्हों में बीनेश को पता चल गया था कि अमल होने वाली फायरिंग के नतीजे में हलाक हो चुकी है। इस वाकये के बाद से बीनेश उमर ने पाकिस्तानी अखबार डॉन में लिखा और JioTV के एक प्रोग्राम में अपनी बात अवाम के सामने बयान की, जिसके नतीजे में अखबारों में अक्सर दो कॉलम पर छपने वाली डकैती की खबर को एक चेहरा और नाम मिल गया।
ये सब बातें खुल के ओपन में आए और लोगों को पता चले कि हुआ क्या है, तो फिर वो कहानी जो पूरी नैरेटिव है मैंने डॉन में लिखी और थैंकफुली डॉन ने शाया कर दी। उसके अंदर नाम वगैरह भी उन्होंने नहीं चेंज किए, विच इज़ समथिंग जो कि मेरे ख्याल से बहुत ज़रूरी था कि खुल के बात आती।
वाकये के बाद पुलिस के 3 बयान आए, जिनमें इस इलाके में मौजूद पुलिस के अमले पर से जिम्मेदारी हटाने की पूरी कोशिश की गई, लेकिन वाकये के 3 दिन बाद ही डिप्टी इंस्पेक्टर जनरल जुनूब जावेद ओढ़ो ने दोबारा तहकीकात करवाई और एक प्रेस कॉन्फ्रेंस में तस्लीम किया कि 10 साल अमल की जान पुलिस की तरफ से होने वाली फायरिंग के नतीजे में हुई है।
रिफॉर्म करना है जो जिसपे हम स्ट्रेस करना चाहते हैं कि अगर एक्सेप्ट आपने कर लिया तो इसको आप बदलें भी, आप अपने स्टाफ को बेहतर ट्रेन करें, बेहतर अप्रोप्रिएट वेपन के साथ उसको आप सड़क के ऊपर खड़ा करें।
इस बात की तस्दीक उमर आदिल की गाड़ी के डिग्गी पर मौजूद राइफल की गोली के 1 इंच के सुराख से भी की गई। DIG जुनूब जावेद ओढ़ो ने कहा कि जिस पुलिस अफसर की राइफल से बच्ची को गोली लगी उसको निकाल दिया गया है। साथ ही उन्होंने कहा कि पुलिस अफसरान को क्लाशनकोव देने के रिवाज को बदलना पड़ेगा क्योंकि इसका इस्तेमाल खतरनाक साबित होता है। अमल के वालिदैन को तफ्तीशी अफसरान ने बताया कि पाकिस्तान में पुलिस के पास क्लाशनकोव रखने का रुझान अफगानिस्तान में रूसी जंग के दौरान सामने आया। कराची में एक अरसे की खामोशी के बाद एक बार फिर से डकैती के वाकयात में इजाफा हुआ है। नए पुलिस चीफ डॉक्टर अमीर शेख ने 1 माह पहले सड़कों पर होने वाली चोरी और डकैती के वाकयात के लिए एक शिकायती सेल लॉन्च किया था, जहाँ उनके बकौल दिन में चोरी के 40 वाकयात दर्ज होते हैं, लेकिन अमीर अहमद शेख के मुताबिक पुलिस से इतनी आसानी से असलहा नहीं लिया जा सकता।
और आप कराची के हालात में हम नज़र डालते हैं अगर 4-5 साल पहले भी, तो हम देखते हैं कि पुलिस और अवाम मुसलसल हिट होते रहे हैं बड़े और छोटे वेपन दोनों से, लेकिन अल्हम्दुलिल्लाह अभी जिस तरह के हालात हैं नाउ वी कैन से, और हमने रिसेंटली अभी इसको स्टार्ट भी किया है 6 महीने से, कि छोटे वेपन पे हम ऐसा ऐसा रिप्लेस हो रहे हैं खुसूसन गंजान आबादियों में। कम्प्लीटली अभी भी हम अफोर्ड नहीं कर सकते कि छोटा बड़ा वेपन सबसे ले लें।
1 माह गुजरने के बाद भी अमल उमर के वालिदैन के उठाए गए सवालात में कमी नहीं आई है।
जब हमने ये डिसाइड किया था कि हम आवाज़ उठाएंगे, तो हमने ये डिसाइड किया था कि हमारे पास अब कुछ नहीं है खोने को, और हम सिर्फ ये कर सकते हैं कि हम ये इंश्योर करें कि ऐसा और किसी के साथ ना हो, और हम कोशिश करें कि चीज़ें बेहतर हो जाएं इस मुल्क में।
बीनेश ने कहा कि इस वक्त उन्हें ये खौफ है कि कहीं रोज के शोरगुल में ये खबर दब ना जाए और जो होने वाली गुफ्तगू है वो कहीं रुक ना जाए। सहर बलोच, BBC न्यूज, कराची।
और आखिर में क्रिकेट, एशिया कप के सुपर 4 मरहले में आज पाकिस्तान और बांग्लादेश का मैच इस वक्त अबू धाबी में जारी है, जहाँ से नामनिगार अब्दुल रशीद शकूर हमारे साथ बराह रास्त मौजूद हैं। रशीद, पहले तो मैच का अहवाल बताइए।
जी, बांग्लादेश ने اپنی اننگز میں 239 رنز بنائے, ٹاس جیت کر پہلے بیٹنگ کی اور پوری ٹیم آؤٹ ہو گئی 239 رنز پر. اور پاکستان کی اننگز کا آغاز بہت ہی مایوس کن انداز میں ہوا ہے. پہلے ہی اوور میں اوپنر فخر زمان آؤٹ ہوئے ہیں, مہندی حسن جو ان کے اسپنر ہیں انہوں نے فخر زمان کو آؤٹ کیا ہے. تو پاکستان 3 رنز ایک کھلاڑی آؤٹ اور پاکستان کو 240 رنز کا جو ہدف ملا ہے اس کے جواب میں جو پاکستان کا آغاز ہے.
اچھا رشید, یہ بتائیے کہ بنگلہ دیش کی بیٹنگ کیسی رہی, کس کون نمایاں کھلاڑی کون رہے ہیں؟
بنگلہ دیش کی جو اننگز ہے وہ بھی بہت ہی مایوس کن انداز میں شروع ہوئی تھی اور 12 رنز پر اس کی 3 وکٹیں گر گئی تھیں, لیکن اس کے بعد مشفق الرحیم اور محمد مٹھن نے انہوں نے 144 رنز کی شاندار شراکت قائم کی. محمد مٹھن جو ہیں وہ 60 رنز بنا کر آؤٹ ہوئے اور مشفق الرحیم صرف ایک رن کی کمی سے اپنی سینچری مکمل نہ کر سکے, 99 رنز پر آؤٹ ہوئے. اور اس کے بعد پھر پاکستان کی جو بالنگ ہے اس میں اس کی کارکردگی میں نسبتاً بہتری آئی اور انہوں نے 239 رنز پر بنگلہ دیش کو آل آؤٹ کر دیا. پاکستان کی طرف سے جنید خان سب سے قابل ذکر بالر رہے, انہوں نے 9 اوورز میں صرف 19 رنز دے کر 4 وکٹیں حاصل کی, اور یہ وہ جنید خان ہے کہ جنہیں آج پہلی مرتبہ اس ایشیا کپ میں موقع ملا ہے کھیلنے کا. محمد عامر کو جو فارم میں نہیں ہے انہیں ڈراپ کیا گیا تھا. تو یہ صورتحال رہی بنگلہ دیش کی اننگز میں.
اچھا یہ بتائیے کہ ظاہر ہے فائنل سے پہلے یہ پاکستان کا آخری میچ ہے, تو اس کی اہمیت کتنی ہے؟
دیکھیں یہ فائنل سے پہلے سپر فور کا آخری میچ ہے اور یہ جو بنگلہ دیش اور پاکستان جو دو ٹیمیں اس وقت میدان میں ہیں ان میں سے کسی ایک ٹیم کے لیے بھی آخری میچ ثابت ہو سکتا ہے. تو اس لحاظ سے یہ میچ ایک لحاظ سے سیمی فائنل کہہ سکتے ہیں کہ سیمی فائنل ہے, اور جو ٹیم بھی اس میں جیتے گی وہ فائنل میں جگہ بنائے گی جہاں اس کا مقابلہ جمعے کے روز بھارت کے خلاف ہوگا دبئی میں.
اور گزشتہ روز افغانستان نے انڈیا کے خلاف میچ ٹائی کیا تھا, تو افغان ٹیم کی کارکردگی کے بارے میں آپ کیا کہیں گے؟
جی عمر, میں یہاں آپ کو بتاؤں افغانستان کی جو پرفارمنس ہے اس سے پہلے یہاں پہ ایک دوسری وکٹ پاکستان کی گری ہے, اور بابر اعظم جو ہیں پاکستان کے جو ون ڈاؤن بیٹسمین ہیں ان کو مستفیض الرحمان نے آؤٹ کر دیا ہے. یہاں پر ایل بی ڈبلیو کیا ہے تو ایک رن بنایا ہے انہوں نے. تو اس طرح پاکستان کی دو وکٹیں جو ہیں وہ گر چکی ہیں, صرف 3 رن اسکور بورڈ پر جو ہے وہ نظر آ رہے ہیں. تو پاکستان کے لیے ایک بہت ہی مشکل صورتحال ہے, پاکستان کو 240 رنز کرنے ہیں اگر فائنل میں پہنچنا ہے. جہاں آپ نے بات کی افغانستان کی, تو یہ وہ ٹیم ہے کہ اب بڑے سے بڑی ٹیموں کو وہ ٹف ٹائم دے سکتی ہے. ایشیا کپ میں جب وہ آئی تو اس نے پہلے سری لنکا کو ہرایا, پھر بنگلہ دیش کو شکست دی, اور پھر اس کے دو میچز جو ہیں وہ بڑے ٹف رہے, اور اس میں آخری اوورز میں انہیں افغانستان کو شکست ہوئی تھی پاکستان کے خلاف 3 وکٹوں سے, اور پھر بنگلہ دیش سے وہ 3 رن سے ہارے تھے, اور گزشتہ رات انہوں نے بھارت سے میچ ٹائی کیا. تو اس لحاظ سے ان کی پرفارمنس بہت اچھی رہی ہے. ان کے پاس جو اسپنرز ہیں راشد اور مجیب وہ بہت ہی کانفیڈنٹ, مطلب ان کی جو اعتماد ہے ان کا وہ بہت زیادہ ہے, اور وہ میچ کو نقشہ جو ہے وہ پلٹ دیتے ہیں, حریف ٹیموں کو آؤٹ کر رہے ہیں. تو اس لحاظ سے افغانستان چونکہ اب ورلڈ کپ بھی کھیلے گا اگلے سال جو انگلینڈ میں ہے, ورلڈ کپ کوالیفائر ٹورنامنٹ اس نے جیتا, تو ان کے حوصلے جو ہیں وہ اب کافی بلند ہو چکے ہیں, اور ان کے کپتان کا کہنا ہے کہ وہ بہت کچھ یہاں پہ سیکھ کر جا رہے ہیں. تجربے کی کچھ کمی آڑے آئی اور اس کے باوجود وہ بہت مطمئن ہیں اپنی اس پرفارمنس سے افغانستان کے.
اچھا رشید, پاکستان کی اس پورے ٹورنامنٹ میں کیا کارکردگی کو آپ کیسے اسیس کریں گے, کیسے اس کا تجزیہ کریں گے؟
بہت ہی کہنا چاہیے کہ اتنی قابل ذکر کارکردگی نہیں رہی. چیمپئنز ٹرافی کے بعد بڑی توقعات پاکستان کی ٹیم سے بڑھ گئی تھیں, اور پھر زمبابوے کا جو دورہ اس میں پاکستان نے سیف افریقی ٹی 20 سیریز جس میں آسٹریلیا کی ٹیم بھی تھی وہ جیتی تھی, پھر زمبابوے کی ٹیم کو ہرایا تھا. لیکن زمبابوے کی ٹیم سب کو پتا ہے کہ بہت ہی کمزور کھلاڑیوں پر مشتمل تھی, تو پاکستان کے جو بیٹسمین تھے خاص طور پر پاکستان کے جو اوپنرس انہوں نے بڑے رنز کیے. فخر زمان نے ڈبل سینچری کی, امام الحق نے 3 سینچریاں بنائیں, لیکن یہاں آنے کے بعد ایسا لگ رہا ہے کہ جیسے پاکستان کی ٹیم جیسے بیٹنگ ہی بھول گئی ہو. ایک آدھ اچھی اننگز جو ہے وہ امام الحق نے 80 رنز جیسے کیے, لیکن جو ایک مجموعی امپیکٹ جو ہونا چاہیے وہ نظر نہیں آیا. اور پھر سب سے حیران کن جو بات یہ ہے کہ پاکستان کی جو بالنگ اور فیلڈنگ جس پر ٹیم مینجمنٹ ہمیشہ سے فخر کرتی ہوئی آئی تھی اس نے بھی لیٹ ڈاؤن کیا. پاکستان کی جو بالنگ تھی وہ اتنی مؤثر اس ٹورنامنٹ میں نظر نہیں آئے. عامر جو ہیں وہ اسٹرگل کرتے رہے, انہیں ڈراپ کیا جاتا رہا, دو مرتبہ وہ ڈراپ ہوئے. شاداب خان میں وہ چیز نظر نہیں آئی جس طرح وہ پہلے کامیابی حاصل کر رہے تھے. حسن علی ایسا لگ رہا تھا کہ جیسے اپنی بالنگ بھول گئے ہوں اور وکٹیں لینے کی عادت جو ہے وہ ان کی ختم ہو گئی ہو. تو یہ مسائل تھے فیلڈنگ کے جو ہے مسائل ابھر کر سامنے آئے پاکستان کے. تو تینوں شعبوں میں پاکستان کی ٹیم اس ایشیا کپ میں اسٹرگل کرتی رہی ہے اور اب ایک ایسے مرحلے پر ہے پاکستان کی ٹیم کے جو فیصلہ کن مرحلہ ہے اس کے لیے. پاکستان کی دو وکٹیں 8 رنز پر گری ہیں, 240 رنز کرنے ہیں اگر جمعے کو فائنل کھیلنا ہے. تو
ابوظہبی سے عبدالرشید شکور آپ کا بہت بہت شکریہ. اور اس کے ساتھ ہی سیروین اختتام کو پہنچا. آج پروگرام کے ایڈیٹر تھے عارف شمیم, پروڈیوسر ثمرہ فاطمہ, لندن میں اسٹوڈیو مینیجر تھے میٹ ہاؤلز اور اسلام آباد میں اسرار الحق. عمر آفریدی کو اجازت دیجیے, خدا حافظ. آخر میں خبروں کے خلاصے کے ساتھ نازش ظفر.
ایشیا کپ میں بنگلہ دیش نے پاکستان کے خلاف پہلے کھیلتے ہوئے 240 رنز کا ٹارگٹ دیا ہے جبکہ پاکستان کے 2 کھلاڑی آؤٹ ہو چکے ہیں. سلامتی کونسل کے اجلاس میں بات کرتے ہوئے امریکی صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ ایران کے خلاف پابندیوں کا نومبر سے بھرپور اطلاق ہوگا اور اس کی مخالفت کرنے والوں کو سخت نتائج بھگتنا ہوں گے. تحریک انصاف کی وفاقی حکومت نے ریڈیو پاکستان کی ہیڈ کوارٹرز کی عمارت کو لیز کرنے کے فیصلے کو ملازمین کے احتجاج کے بعد واپس لے لیا ہے. بنگلہ دیش کی وزیراعظم شیخ حسینہ واجد نے کہا ہے کہ روہنگیا پناہ گزینوں کو اب مزید بنگلہ دیش میں رہنے کی اجازت نہیں دی جا سکتی کیونکہ وہاں گنجائش نہیں ہے. یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے تھے.